हिलरी क्लिंटन है जो नॉमिनेशन की तरफ जा रही हैं, तो और दूसरे कैंडिडेट बर्नी सैंडर्स हैं जो अभी तक कॉन्टेस्ट में शामिल हैं। तो बराक ओबामा एज ए सिटिंग प्रेसिडेंट और एज द लीडर ऑफ द पार्टी, जो उन्होंने मुलाकात की है वो तो एक थैंक था कि बर्नी सैंडर ने जितनी अच्छी कैंपेन लड़ी और मिलियंस ऑफ न्यू वोटर्स केम इन टू द पार्टी एंड बिकेम पार्ट ऑफ द प्रोसेस, जो वरना घर में बैठे होते या डेमोक्रेट रजिस्टर्ड नहीं होते, उन्होंने लाखों की तादाद में नए डेमोक्रेट वोट रजिस्टर करवाए हैं। तो एक तो एज ए लीडर ही वॉन्टेड टू थैंक हिम, नंबर वन। नंबर टू, वो जाहिर बात है कि एक कर्टिसी होती है कि जी अब क्योंकि मैं समझता हूँ कि हिलरी क्लिंटन को नॉमिनेशन मिलेगी लिहाजा मैं उसको इंडोर्स करने जा रहा हूँ, ये बेसिकली उनका मैसेज था। उसके अलावा जाहिर बात है कि कुछ और जो शिकायतें वगैरह जो बर्नी सैंडर्स की अपनी लिस्ट थी होगी कि भाई वो ये तब्दीलियां देखना चाहेंगे पार्टी में, वो डिस्कस हुई हैं। इसीलिए ये मुलाकात सदर ओबामा के बाद जो बाइडन जो वाइस प्रेसिडेंट है उनसे भी हुई, और उसके अलावा सेनेट के जो माइनॉरिटी लीडर हैं हेनरी रीड और शुमर, सेनेटर शुमर न्यूयॉर्क के, जो सेनेट में एक लीडिंग पोजीशन रखते हैं और जिनके बारे में तवक्को की जाती है कि वो हेनरी रीड के बाद डेमोक्रेट्स के सेनेट में लीडर होंगे, उनसे भी मुलाकात थी। तो इसमें तो ये सब डिस्कशन हो रहा है कि भाई हाँ आपका शुक्रिया, आपने एक अच्छी कैंपेन लड़ी, और बर्नी सैंडर्स बता रहे हैं कि जी उनकी क्या तवक्कात हैं पार्टी से। असल चीज जो है वो ये देखना है कि जब हिलरी क्लिंटन से मुलाकात होगी, जो मेरे ख्याल से जल्द ही होने वाली है, उसके उसमें क्या होता है। अगर हिलरी क्लिंटन, क्योंकि लोगों को समझना चाहिए कि बर्नी सैंडर्स की कैंपेन उस तरह की नहीं है जो ओबामा और हिलरी क्लिंटन की थी। ओबामा, मैंने ओबामा को सपोर्ट किया था, लेकिन ओबामा और हिलरी क्लिंटन के दरमियान कोई ज्यादा बहुत बड़ा फर्क नहीं था, लेकिन बर्नी सैंडर्स और हिलरी क्लिंटन के दरमियान पोजीशंस में जमीन आसमान का फर्क है, बहुत फर्क है। बर्नी सैंडर्स की कैंपेन एक मूवमेंट और एक कुछ प्रिंसिपल्स के हवाले से है, तो अगर हिलरी क्लिंटन उसको कितना एक्सेप्ट करती हैं, उस प्लेटफॉर्म को कितना अडॉप्ट करती हैं, कन्वेंशन में उनको क्या शेयर देती हैं कन्वेंशन के प्लेटफॉर्म में, ये सारी चीजें देखने के बाद बर्नी सैंडर्स ने फैसला करना है कि वो विड्रॉ हो या क्या उनका नेक्स्ट स्टेप होना चाहिए।
लेकिन ऐसे में जब बेशतर सुपर डेलीगेट्स जो हैं वो भी इस वक्त हमें लग रहा है कि हिलरी क्लिंटन के साथ हैं, तो फिर इसका बर्नी सैंडर्स का मैदान में अभी तक रहना, वो आखिर उनकी तवक्कुआत या इसके पीछे उनकी सोच क्या है, इससे वो हासिल क्या करना चाहते हैं, या फिर ये बात सच हो सकती है, इसमें कोई सदाकत है कि शायद जो कन्वेंशन होनी है जुलाई में आप लोगों की पार्टी की, उससे पहले शायद सुपर डेलीगेट्स जो हैं वो अपना माइंड चेंज कर दें और बर्नी सैंडर्स की जानिब आ जाएं।
मुश्किल है अगर जब तक के अगर हिलरी क्लिंटन के खिलाफ जो तहकीकात ईमेल्स और सर्वर जो उन्होंने प्राइवेट सर्वर इस्तेमाल किया, तो अगर उस हवाले से एफबीआई का कोई ऐसी इन्वेस्टिगेशन के सामने आए एफबीआई की इन्वेस्टिगेशन में कि जिसमें हिलरी क्लिंटन के इंडाइट होने का खतरा हो, या कोई ऐसी चीज आए कि जिससे ये लगे कि हिलरी क्लिंटन को बहुत शदीद नुकसान पहुंचेगा जनरल कैंपेन में, इसलिए कि डोनाल्ड ट्रंप और रिपब्लिकन पार्टी तो इस सर्वर वाले इशू को और लीबिया के बिनगाजी इशू को और क्लिंटन फाउंडेशन के हवाले से जो भी रूमर्स चल रही हैं पैसों के हवाले से, उसको एक इशू बनाएंगी। तो अगर ऐसी कोई चीज अगले महीने दो महीने में सामने आए कन्वेंशन तक के जिसमें ये लगे कि हाँ वाकई हिलरी क्लिंटन बहुत ज्यादा लीगल मुश्किल में है, तब तो हो सकता है कि सुपर डेलीगेट्स जो हैं वो अपने वोट को तब्दील करें और बर्नी सैंडर्स की तरफ आ जाए। लेकिन अगर ऐसा नहीं हुआ तो उसके चांसेस अब ना होने के बराबर है, इसलिए कि सदर ओबामा के और जो बाइडन और सेनेटर वॉरेन ने भी इंडोर्स कर दिया है, तो उसके बाद इस चीज के चांसेस कम है। लेकिन ये कि असल चीज ये देखना है कि वो जो एजेंडा है उसके हवाले से हिलरी क्लिंटन उनको क्या कंसेशन देती हैं। अगर उन्होंने इनकी बात मानी कि ये मिलियंस ऑफ वोटर्स जो हैं जो उसूलों की बुनियाद पे बर्नी सैंडर्स के साथ आए हैं, बर्नी सैंडर्स की जाती मफाद के लिए नहीं आए, तो उनको अगर हिलरी क्लिंटन को ये बात हिलरी क्लिंटन को सुपर डेलीगेट चाहे पूरे के पूरे हिलरी के साथ आ जाए, हिलरी क्लिंटन इलेक्शन नहीं जीत सकती जब तक ये बर्नी सैंडर्स के सारे सपोर्टर्स या कम अज कम उनकी बड़ी तादाद 80-90% जो है वो ہلری کلنٹن کو ووٹ دینے نہ آئے, اور وہ اسی صورت میں ہوگا جبکہ ہلری کلنٹن برنی سینڈرز کے ایجنڈے کو کچھ نہ کچھ کسی نہ کسی حد تک, جس حد تک بھی دونوں میں انڈرسٹینڈنگ ہو جائے, اس کو اڈاپٹ کریں.
اوکے, کون سے طاہر جاوید صاحب ایسے پوائنٹس ہیں جن پہ کہ دونوں کی انڈرسٹینڈنگ جو ہے وہ ہو سکتی ہے ہلری اور برنی سینڈر کی؟
سینڈرز کی ہلری کی بہت ساری چیزوں کے اوپر, ہلری کو اگر برنی سینڈر کو اپنے ساتھ ملانا ہے, میں علی کے ساتھ اس پہ اگری کروں گا کہ دس از ویری کروشل اینڈ دس از ویری امپورٹنٹ کہ ان کو ٹرمپ کو فائٹ کرنے کے لیے دے نیڈ ٹو پٹ دا پارٹی ٹوگیدر, اور برنی سینڈرز کے جو ملینز جو ینگسٹر جو اس نے اپنا جن کو لیڈ کر رہے ہیں اس وقت, ان کو کچھ ایسی اسٹریٹجی ان کو بنانی پڑے گی کہ آئی اگری وتھ ہم کہ ایسا نہیں ہو سکتا کہ سمپل انڈورسمنٹ کے ساتھ برنی سینڈرز وتھڈرا ہو جائیں. اس کو وہ ہو بھی جائیں تو پھر دیر ول بی اے لاٹ آف ینگ ووٹرز ول گیٹ اپسیٹ وتھ ہم ٹو. So they really have to sit down and work out some strategy, give what are the points they can agree to each other. There are several different things they can agree to each other. Actually, if you look at it, they are not, I mean, there are one or two points other than that, they basically all it's the same party and the same agenda and all that. But certain things, originally when Bernie Sanders started, he himself changed them, you know, like the free education is not free education anymore. But you can tweak the words a little bit and make everybody get to the happy medium, and then, you know, of course, Hillary Clinton needs our best support to win against Trump. So I think yesterday's meeting with President Clinton was not just a simple meeting. Mm-hmm. They probably worked on some strategies. You stay in the game, and I agree with him that all these other cases, which probably Bernie's one of his concerns is that if something, you know, some big turn happen, and then what...
طاہر جاوید صاحب, ہمیں بتایا جا رہا ہے کہ آپ پلیز اردو میں اگر آپ بات کریں, کیونکہ ہمارے بیشتر سننے والے جو ہیں وہ انگریزی نہیں سمجھتے.
اچھا, وہی بات آپ کو بتا رہا تھا کہ برنی سینڈرز کا اس گیم کے اندر جو ریزنز ہیں جس کی وجہ سے برنی کو ابھی بھی اس کے پولز کے اندر رہ رہے ہیں, اس کے اندر ان کی اسٹریٹجی جو ہے وہ میں بھی ہوتا تو ان کی جگہ یہی کرتا کہ دیکھیں ڈیلیگیٹ سارے مل گئے. آپ ابھی آپ ٹوٹل کو کاؤنٹ بھی کریں نا, 500 سم سپر ڈیلیگیٹس میں سے اگر میجورٹی آف سپر ڈیلیگیٹس اگر کہیں کہ جی ہم برنی سینڈر, تو نمبر تو پھر بھی نہیں بنتا. تو اس کے باوجود برنی سینڈر کا انڈورسمنٹ نہ کرنے کا اس کی میجر ریزن یہی ہے کہ ان کی جو کیمپین چلی ہے وہ آئی اگری وت علی کہ وہ اس طرح نہیں ہے کہ بھی وہ چاہے پرانی کمپین, تو اس میں انہوں نے ایک نئے سلوگن کے ساتھ ینگسٹر کو اپنے ساتھ جو لے کر کے آئے تھے, اور وہ ایک بہت بڑا ٹریجر ہے جو ان کے پاس ہے, اور اس ٹریجر کو ایسے اوپن نہیں چھوڑا جا سکتا. ان کو کوئی اسٹریٹجی بنانی پڑے گی اپنے مرج ہونے کے لیے اور انڈورس کرنے کے لیے, اور آئی تھنک کہ ہلری کلنٹن کو بھی برنی ناٹ جسٹ ان کے جو ان سارے جو سلوگنز کو اڈاپٹ کرنا پڑے گا یا جو بھی وہ ان کے پرامسز کو اڈاپٹ کرنا پڑے گا, ان کو ٹیم کے اندر کسی جگہ پہ ایڈجسٹ کرنا پڑے گا باقاعدہ, کہ جس سے وہ جو پوری پارٹی مچھے ہو اور یہ بیٹر طریقے کے ساتھ جا کر کے ٹرمپ کے ساتھ اس کو کریں. اور ٹرمپ ایک چونکہ اس وقت بیسیکلی اس کو انڈورسمنٹ کی بہت پرابلم بھی چل رہی ہیں, بہت سارے سینیٹرز اور جو لیونگ پریزیڈنٹس ہیں ان میں نہیں کر رہے کوئی بھی, تو اگر یہ پارٹی اکٹھی ہو جاتی ہے تو اٹ ول بی اے سلیم ڈنک. اور اس بڑا امپورٹنٹ ہے کہ برنی اور ہلری کا کچھ ایسے
ملنا یا ان کی انڈرسٹینڈنگ کا آنا. بالکل علی مرزا صاحب, آپ یہ بتائیے گا کہ جس طرح آپ نے کہا کہ اور اس سے طاہر جاوید صاحب نے بھی ایگری کیا کہ ان کی جو الیکشن مہم ہے جس کو وہ برنی سینڈرز ایک تحریک کا نام اب دے رہے ہیں, اس میں کافی اچھی باتیں ہیں, یہ اور بات کہ اس کو کہاں تک وہ قابل عمل ہے, اس کہاں تک اس کو امپلیمنٹ کیا جا سکتا ہے اصل میں حقیقت میں, وہ چیزیں ایک طرف, لیکن اس کے باوجود ہم دیکھ رہے ہیں کہ بیشتر لوگ جو ہیں وہ ہلری ان کے پیچھے ہیں, جس طرح پرائمریز کے جو ریزلٹس آئے ہیں اس کو بھی آپ نے دیکھ لیا ہے, تو اس کی کیا وجہ آپ دیکھتے ہیں؟
اس کی وجہ دو تین ہے, ظاہر بات ہے کہ ایوری تھنگ واز اسٹیکڈ اگینسٹ برنی سینڈرز, سارا جو ڈیبیٹ ہوئی ہے برنی سینڈرز کو, ظاہر بات ہے کہ لوگ نہیں جانتے, ہلری کلنٹن کو 30 سال سے لوگ جانتے ہیں, برنی سینڈر ایک چھوٹی سی اسٹیٹ ورمانٹ کے سینیٹر رہے ہیں, تو زحمت لوگ اتنا واقف نہیں تھے, تو ڈیموکریٹک پارٹی نے ڈبیٹس کا اسکیڈول اس طرح کا رکھا کہ ڈبیٹس ویکینڈس پہ ہوئیں, ایسے وقت پہ ہوئی جب بہت کم لوگ دیکھتے ہیں, اسی لیے ریپبلکن ڈبیٹس کے مقابلے میں ڈیموکریٹک ڈبیٹ کو دیکھنے والوں کی تعداد آدھی کے قریب تھی. یہ ایک مسئلہ یہ تھا. دوسرا مسئلہ یہ تھا کہ پوری جو اسٹیبلشمنٹ ڈیموکریٹک پارٹی کی ہے وہ ہلری کلنٹن کے ساتھ تھی, کیونکہ ظاہر بات ہے کہ اسٹیبلشمنٹ اپنی پاور کو لوز کبھی نہیں کرنا چاہے گی. آپ دیکھیں کہ دونوں پارٹی کی اسٹیبلشمنٹ کے مفادات تقریباً ایک ہی ہیں, انڈیویجول مفادات کی بات ہو رہی ہے. اب یہ سوسائٹی کے حوالے سے تھوڑے بہت ڈفرینس ہیں کہ جی ابارشن, ایک پارٹی ابارشن کی اجازت کی حامی ہے, ایک مخالف ہے, ایک کہتی ہے کہ اس کو رائٹ بھی ملنا چاہیے, دوسری اس کی مخالف ہے. یہ تو دیکھیں نا, اس سے میری اور آپ کی ذاتی زندگی پہ یا ایک غریب آدمی کی زندگی پہ یا ایک مڈل کلاس کی زندگی پہ کیا اثر پڑتا ہے پرسنل. تو ان لوگوں نے ہم لوگوں کو اسی لڑائی میں لگا رکھا ہے. میں 32 سال سے یہی چیز دیکھ رہا ہوں اپنی تمام ایڈلٹ لائف میں. میں نے یہی دیکھا ہے کہ یہ وہی ایشو جو آج سے 32 سال پہلے تھے, ابارشن, گے رائٹس, گن رائٹس, اسی میں ہمیں الجھایا ہوا ہے. اور جو اصل مسائل ہیں کہ بھائی یہ جنگوں کا خاتمہ کریں دنیا بھر میں, یہ جو غربت پھیل رہی ہے امریکہ میں, ویٹرنز پہ ہیں, ان چیزوں پہ گینگز ہیں, مائنورٹیز جو ہیں جیلوں میں بڑی تعداد میں پڑی ہوئی ہیں, ان کے ساتھ زیادتیاں ہوتی ہیں, ان چیزوں کو اصل مسائل کو حل کرنے کی طرف کوئی گفتگو نہیں ہوتی. انہی مسئلوں پہ یہ طے کروا دیا جاتا ہے کہ بھائی دیکھو اگر تم ڈیموکریٹ کو الیکٹ نہیں کرو گے تو وہ ابارشن کا رائٹ چلا جائے گا, اگر ڈیموکریٹ کو الیکٹ نہیں کرو گے تو گیس کے رائٹ چلے جائیں گے, اگر ڈیموکریٹ کو الیکٹ نہیں کرو گے تو یہ سوشل سیکورٹی اور فوڈ اسٹیمپس وغیرہ خطرے میں پڑ جائے گا. اور لیکن ان کے ذاتی مفادات سب کے ایک ہی ہیں, ہمیں کیا فرق پڑا بتائے, کچھ بھی نہیں پڑا. تو یہ سب چیزیں جو ہیں, یہ برنی سینڈرز کا میسج جو ہے کیونکہ ریئل مسائل کی طرف تھا, لہٰذا اس کو, اور وہ بڑی کارپوریشنز, بڑے امیر لوگوں, اور یہ جو ٹی وی اور میڈیا اور اخبارات ہیں جو بھی بڑے اور سب کے سب بڑی کارپوریشنز اون کرتی ہیں, ان کے مفادات کے خلاف تھا, لہٰذا انہوں نے اس کو بالکل ہی منفی رکھا ہمیشہ ہمیشہ کے لیے. اور پہلے دن سے ہی جو 400 سپر ڈیلیگیٹ ہلری کلنٹن کے ساتھ چلے گئے تھے برنی سینڈرز کے الیکشن کا اعلان کرنے سے پہلے, ہمیشہ میڈیا نے ان کو کاؤنٹ کر کے بتایا کہ جی وہ تو اتنا آگے ہے, اتنا آگے ہے. اب لوگ تو ظاہر بات ہے ایک عام آدمی تو پالیٹکس کو اتنا نہیں سمجھتا, تو وہ پہلے سے ہی ڈیمورلائز ہو جاتا ہے کہ جی یہ تو آگے پہلے ہی جیت رہی ہے تو اب میرے ووٹ سے کیا فرق پڑے گا. تو یہ سب مسئلے تھے جس کی وجہ سے وہ نہیں جیت سکے, لیکن یعنی اتنے ووٹ اور اتنے ڈیلیگیٹس حاصل نہیں کر سکے, پلائٹ ڈیلیگیٹس. لیکن جس طرح سے انہوں نے جنگ لڑی ہے عام آدمی کے سے پیسے لے کے, کوئی سپر پیک کے بغیر, کوئی بڑے ڈونیشنز لیے بغیر, یہ براک اوباما کے مقابلے میں بھی کئی بہت بڑی اچیومنٹ ہے.
صحیح, ٹھیک, اوکے. طاہر جاوید صاحب, آپ یہ بتائیے گا, یہ بات کی جاتی ہے کہ صدر اوباما نے اس لیے حمایت کی ہے ہلری کلنٹن کی کیونکہ وہ اگر صدر بنتی ہیں تو وہ بہت سی اوباما کی جو پالیسیز ہیں ان کی, جو وہ لیگیسی چھوڑ کے جائیں گے, اس کو وہ آگے بڑھائیں گی, آگے لے کے جائیں گی. اس سے آپ کہاں تک ایگری کرتے ہیں؟ اور ساتھ یہ بھی بتائیے گا کہ دونوں کی پالیسیز میں کوئی ڈفرینس آپ کو نظر آتا ہے اس وقت جو مختلف ڈومیسٹک اور انٹرنیشنل ایشوز کی جب ہم بات کرتے ہیں؟
میرا نہیں خیال, بات یہ جو لوگ بول رہے ہیں بیسیکلی وچ از ٹرو کہ ہلری کلنٹن ول بی سارٹ آف تھرڈ ٹرم آف اوباما, بیسیکلی اگر آپ اس کو میں الٹا رنگ دوں تو اوباما اڈاپٹیڈ سو مینی ڈفرنٹ تھنگز وچ ہلری کلنٹن ہیڈ ان ہر پریویس الیکشن کمپین. جو بگیسٹ ڈیل اوباما کیئر جو ہے وہ, شی از دی آتھر آف اوباما کیئر, اینڈ دیٹس دا موسٹ کروشل تھنگ, جو ایک لیگیسی جو سمجھتے ہیں اوباما کے, آپ جو زندگی میں بعد میں جو لوگ اس کو یاد کریں گے, جیسے میڈیکیئر 78 ایئرز تک چلتا رہا, اسی طرح یہ اوباما کیئر جو کئی سالوں تک یہ سمجھ سوچتے ہیں کہ چلے گا تو اس کے اندر ان کی لیگیسی چلتی رہے گی, اس کی اوریجنل آتھر جو ہیں وہ ہلری کلنٹن ہے, اور اس کو ایبسولیوٹلی وہ آگے لے کر کے چلیں گی. اور باقی بھی جو وارڈ کو کم کر کے, وہ جو شارٹن کر کے چیزوں کو, لوگوں کو واپس لانا, تو یہ ساری جو چیزیں ہیں یہ بیسیکلی, یس آئی اگری ود یو, 90% جو ان کی جو چیزیں ہیں وہ کنٹینیو کریں گی, اور and she will adopt certain jo women pays and you know certain other things jo she जो नई उन्होंने उसमें अडॉप्ट की है उसके अलावा बाकी सारी कंटिन्यू करेंगे ओबामा की। तो इसीलिए ओबामा की 200 रियलाइज करें तो अशारों कनायों में तो काफी देर से वो खुद बखुद करते चले जा रहे थे।
ठीक, लेकिन फिर ये भी बात की जाती है डोनाल्ड ट्रंप को अगर देखें तो वो मुख्तलिफ पॉलिसीज की बात कर रहे हैं मुख्तलिफ इश्यूज के हवाले से। अली मिर्जा साहब आपसे ये पूछना चाहूंगी, जबकि जिस तरह ताहिर जावेद साहब ने कहा एग्री किया है कि हिलरी क्लिंटन अगर सदर बनती हैं तो वो फिर वही ओबामा की ज़्यादातर पॉलिसीज़ को आगे बढ़ाने की वो बात कर रही हैं, तो फिर जनरल इलेक्शन में किन के चांसेस इम्कान आपको ज़्यादा नज़र आते हैं?
देखिए जाहिर बात है कि जहाँ तक सदर ओबामा के हिलरी क्लिंटन को इंडोर्स करने का ताल्लुक है तो अगर बर्नी सैंडर्स के पास ज्यादा प्लेज डेलीगेट्स होते और उन्होंने ज्यादा स्टेट्स जीती होती तो वो बराक ओबामा कल बर्नी सैंडर्स को इंडोर्स कर रहे होते बजाय हिलरी के, तो वो तो कोई ऐसा मसला नहीं है, जो भी जीतता आगे होता उसको इंडोर्स करना था सदर ओबामा ने। अब जहां तक पॉलिसीज वगैरह का ताल्लुक है तो हिलरी क्लिंटन की पॉलिसीज जो है वो बराक ओबामा के मुकाबले में बहुत ज्यादा कंजर्वेटिव है। बराक ओबामा ने हमेशा इराक जंग के खिलाफ और जंगों को खत्म करने की बात की है, इजराइल फलस्तीन के सिलसिले में इतना बैलेंस रवैया अख्तियार किया। हिलरी क्लिंटन को इस मामले में पूरी की पूरी वही पुरानी पॉलिसीज, वही हॉकिश पॉलिसीज, लीबिया में जाके मदाखलत करना, सीरिया में मदाखलत करो, हर जगह हुकूमतें बदलो, रिजीम चेंज करो, जंग करो, इसराइल की आंख बंद करके सपोर्ट करो, ब्लाइंड सपोर्ट करो, ये सारी चीजें हैं। तो आई डोंट थिंक कि वो ओबामा की पॉलिसीज सिवाय हेल्थ केयर के और कोई ऐसी खास पॉलिसी को कंटिन्यू कर सकेंगी, और बाकी पॉलिसीज में तो ओबामा और हिलरी क्लिंटन में वैसे भी कोई फर्क नहीं था। कोई खास फर्क नहीं रहा जहां तक लड़ाइयों का ताल्लुक है, जंगों का ताल्लुक है, या वॉल स्ट्रीट को कंसेशन देने का ताल्लुक है, या हायर इनकम लोगों पे टैक्स लगाने का ताल्लुक है। उस सिलसिले में तो हिलरी क्लिंटन उतने ही कंजर्वेटिव हैं और उतने ही अमीरों के साथ हैं जितना ओबामा रहे हैं, तो कभी फर्क था ही नहीं।
ओके, बहुत शुक्रिया अली मिर्जा साहब आपका और ताहिर जावेद साहब आपके भी हम शुक्रगुजार हैं। सामिन, इस सेगमेंट का टाइम ख़त्म होता है, नेक्स्ट सेगमेंट में हम मिडल ईस्ट मशरिक़ वुस्ता हम जाएंगे और वहाँ पे मुख्तलिफ, एक तो ये ख़बर है कि जो अक्वामे मुत्तहिदा और सऊदी अरब है उनमें सफारती कशीदगी में इजाफा हो रहा है, इसकी वजूहात पर हम बात करेंगे, क्या असरात इसके हो सकते हैं, क्या नतीजे सामने आ सकते हैं, इस पर बात करेंगे। इसके अलावा सीरिया के जो हालात हैं उस पर भी हम बात करेंगे, उस हवाले से कुछ अच्छी ख़बरें भी आई हैं कि जो बाज़ इलाकों में मैसूर जो लोग हैं उनके लिए इमदादी यानी 4 बरसों बाद अक्वामे मुत्तहिदा की जानिब से इमदाद जो वो इमदाद है वो पहुंचाई गई है, जिसको काफ़ी अप्रिशिएट किया जा रहा है यूएन की जानिब से भी और इंटरनेशनल कम्यूनिटी की तरफ से भी, इस पर भी बात करेंगे। इस वक्त एक ब्रेक लेते हैं, ब्रेक से वापस आकर लंदन से हमें इंटरनेशनल अफेयर्स के एक्सपर्ट मंजर वसीम साहब ने ज्वाइन किया है, उनसे इस पे बातचीत होगी।
इमरान, तुम उर्दू में ताज़ा तरीन खबरों और दिलचस्प फीचर्स के लिए किस वेबसाइट पे जाते हो?
वॉइस ऑफ अमेरिका की उर्दू वेबसाइट www.urduvoa.com पर और कहाँ?
जबरदस्त, मुझे भी सबसे ज्यादा www.urduvoa.com ही पसंद है।
चलो किसी बात पर तो हम दोनों में इत्तेफाक है।
भाई www.urduvoa.com पर किसे इत्तेफाक नहीं होगा।
जी सामीन, एक दफ़ा फिर प्रोग्राम जहां रंग में खुश आमदीद, जो आप सुन रहे हैं वॉइस ऑफ अमेरिका वाशिंगटन स्टूडियो से बराह रास्त, मैं हूं आपकी मेज़बान शहनाज नफीस। इस वक्त मंजर वसीम साहब हमारे साथ हैं, अस्सलाम वालेकुम मंजर वसीम साहब। मंजर वसीम साहब आवाज़ आ रही है आपको?
जी आवाज आ रही है।
ओके, मंजर वसीम साहब, ये जो खबर है आज की कि अक्वामे मुत्तहिदा और सऊदी अरब में सफारती कशीदगी जो है उसमें इजाफा हो रहा है, इसकी वजूहात अगर आप हमारे सामीन के सामने रखें और इसके असरात क्या हो सकते हैं, नताइज?
जी, अगर हम ओवरऑल पर्सपेक्टिव में देखें तो सऊदी अरब जो है वो एक तरीके से सऊदी अरब और तुर्की और ये एक कोलिशन जो थी मिडल ईस्ट की एक नई इवॉल्विंग पावर है वर्ल्ड सिनेरियो के अंदर, तो उसको वो इस वक्त थोड़े से आइसोलेटेड हो रहे हैं। उनकी पॉलिसीज काफी ज्यादा एग्रेसिव हैं, जिसकी वजह से जो है अमेरिका के साथ भी उनके ताल्लुकात अच्छे नहीं हैं, रूस के साथ भी नहीं है और भी जो ममालिक हैं। लेकिन एट द सेम टाइम क्योंकि उनके फाइनेंशियल पावर इतनी स्ट्रांग है इन मुल्कों की जो गल्फ के कंट्रीज हैं कि इनके खिलाफ कोई एकदम से इकदाम भी नहीं किया जा सकता। तो इस वजह से अगर हम देखते हैं कि पिछले दिनों ही कुछ अमेरिका में भी ऐसी बातें चली थी कि अगर बिल पास किया गया जिसमें कि अगर सऊदी अरब के जो है प्रूव होता है कि टेररिज्म के अंदर इनका हाथ है तो उनके जो एसेट्स हैं वो ब्लॉक हो पाएंगे। ऐसी सूरत में सऊदी अरब को के पास जो था इस तरफ से तो स्ट्रेस काफी उनकी फॉरेन पॉलिसी के ऊपर था ही, साथ ही क्योंकि जो एट्रोसिटीज की गई हैं यमन के अंदर, उन्होंने काफी ज्यादा एग्रेसिवली अटैक्स किए यमन में जिसमें काफी ह्यूमन कैजुअलिटीज भी हुई। लेकिन अगर हम देखते हैं तो ऐसी ही सिनेरियो शाम में भी है, लेकिन शाम के ऊपर ऐसी कोई रेजोल्यूशन पास नहीं किया गया क्योंकि मगरबी जो ममालिक हैं उनकी पॉलिसीज के साथ वो मैच करता है। तो क्योंकि अगर हम देखते हैं यूनाइटेड नेशन में मुस्लिम कंट्रीज की सच कोई होल्ड है नहीं और उनकी से भी नहीं है, तो सऊदी अरब जो है ह्यूमन राइट्स के मामले में उनको लिस्ट के ऊपर डाल दिया गया था और अब ये कहा जा रहा है कि सऊदी अरब ने तो ये क्लेम किया कि ये परमानेंटली ही निकाल दिया गया उनके जो थे, लेकिन बाद में ये पता चला कि ऐसी बातें भी सुनने को आई कि नहीं परमानेंटली नहीं निकाला गया, टेम्परेरीली निकाला गया और जब मजीद इन्वेस्टिगेशन होगी तो उसके बाद ये पता चलेगा। तो कि उनका नाम टेररिस्ट के लिस्ट के ऊपर और ह्यूमन राइट वायलेशन की लिस्ट के ऊपर है कि नहीं है सऊदी अरब का,
ठीक। लेकिन तो, दूसरी जानिब अगर हम देखें मंजूर वसीम साहब, अक्वामे मुत्तहिदा जो इंसानी हमदर्दी की बुनियाद पर जो कार्रवाइयां करता है उसमें सऊदी अरब की तरफ से काफी कंट्रीब्यूशन है और साथ सऊदी अरब की कयादत में बाकी ममालिक इस वक्त यमन में जो लड़ रहे हैं उनकी तरफ से भी काफी कंट्रीब्यूशन है, अगर वो बंद की जाती है तो फिर ये इस इदारे के लिए कितना नुकसानदेह हो सकता है?
काफी ये प्रॉब्लम पड़ेगा अगर हम देखते हैं, ऑल्दो कि सऊदी अरब की तरफ से सर्टन एरियाज के ऊपर बॉम्बिंग की जा रही है, लेकिन जो मैसिव जो सबसे जो मैसिव उधर एड भी दी जा रही है लोकल लोगों में वो सऊदी अरब की तरफ से ही दी जा रही है। तो अगर ये बंद कर देते हैं तो जिस तरह यमन में भी और सीरिया में भी और काफी जगहों पे बहुत मुश्किल पड़ जाएगी क्योंकि फाइनेंशियली क्योंकि काफी स्ट्रांग है सऊदी अरब और एड के अंदर वो काफी कंट्रीब्यूट करते हैं और नॉट ओनली सऊदी अरब लेकिन सऊदी अरब का अपना जो गल्फ कंट्रीज के अंदर उनका इन्फ्लुएंस है, अगर वो इन्वोक करे सऊदी अरब और ब्लॉक करने लगेगा एड तो काफी मुश्किल आ जाएगी यूनाइटेड नेशन को। तो यूनाइटेड नेशन भी कोई ज्यादा सख्त इकदाम ले नहीं पाएगा सऊदी अरब के अगेंस्ट, लेकिन ये प्रॉब्ली जिस तरह की एक वार्निंग शॉट होती है अल्टीमेटली दे हैव टू कॉम्प्रोमाइज और सऊदी अरब की बात उनको माननी ही पड़ेगी।
ओके, एक दूसरी जो खबर है शाम के हवाले से वो ये कि शाम में दारिया नामी जो इलाका है वहां पे 4 साल बाद इमदादी सामान जो है वो लोगों को पहुंचाया गया है और ये कहा जा रहा है कि ये 17 में से 15 मैसूर इलाकों तक इमदादी सामान पहुंचाने की शाम की हुकूमत की तरफ से इजाज़त मिली है। तो आइंदा 2 जो और इलाके हैं जो काफ़ी बड़े बताए जा रहे हैं और काफ़ी लोग वहां पे फंसे हुए हैं, काफ़ी मुश्किलात का उन्हें सामना है, क्या उनकी भी कोई तवक्को हम रख सकते हैं कि शामी हुकूमत की जानिब से उन इलाकों तक रिसाई की भी अक्वामे मुत्तहिदा को इजाज़त मिलेगी और ये कितनी अच्छी खबर के तौर पर इसको देखते हैं?
ये काफी पॉजिटिव है अगर हम देखते हैं इस खबर को, क्योंकि जो वहां पर महसूर हुए थे सबसे बड़ा उनको खाने पीने का तो प्रॉब्लम था ही, दवाइयां भी नहीं थी और बीमारियां भी गर्मी के मौसम के अंदर ज्यादा हो जाती हैं, तो काफी एक वहां पर ह्यूमैनिटेरियन क्राइसिस बना हुआ है उस रीजन के अंदर ही। तो अगर हम इसको एज ए प्रेसिडेंस लेते हैं और ये देखते हैं कि एक जगह पे इजाजत मिल गई है उन्हें और सारी जो वॉरिंग पार्टीज हैं उनकी तरफ से कि एड दी जा सके, तो अगर यही आगे एक्सटेंड हो पाएगा जो भी फॉर्मूला है अगर ये वर्केबल है तो जो एक्चुअली जो सफर कर रहे हैं पूरी वॉर के अंदर जो सिविलियंस हैं उनके लिए ये बहुत ही बेहतर एक रहेगी सिनेरियो और मेरे ख्याल में तो ये बहुत ही पॉजिटिव एक चीज हुआ है जिसकी वजह से वहां पर जो एक बिल्कुल ही इंसानियत सोच किस्म की देखने की आ रही है सिचुएशन जुल्म की भी और जंग की भी, और उसके जहां जंग नहीं हो रही तो वहां पर इकोनॉमी बिल्कुल खत्म होगी, खाने पीने की चीजें नहीं है, दवाइयां नहीं है।
सही, बहुत शुक्रिया मंजर वसीम साहब, बहुत शुक्रिया। इस सेगमेंट का टाइम बिल्कुल खत्म हो चुका है, आइंदा भी आपसे बात होगी। और सामीन, इस वक्त एक ब्रेक लेते हैं, ब्रेक से वापस आकर हमारे टीवी के नाजरीन भी हमें देख सकेंगे। पहले लेते हैं एक ब्रेक। जी सामीन, वॉइस ऑफ अमेरिका वाशिंगटन स्टूडियो से आप सुन रहे हैं और देख रहे हैं प्रोग्राम जहां रंग में हूं, आपकी मेज़बान शहनाज नफीस। और आप ये प्रोग्राम हमारा रेडियो मीडियम वेव्स 972 किलोहर्ट्ज़ के अलावा इस वक्त सैटेलाइट एशिया सेट 3 पर लाइव देख भी सकेंगे। आप हमें लाइव कॉल भी कर सकते हैं 0800-777-789 पे, ये टोल फ्री हमारा नंबर है। और इस वक्त हम बात करना चाहेंगे, जिस तरह शुरू में हमने बताया कि एक अमरीकी डेलीगेशन जो हैं वो इस वक्त पाकिस्तान में मौजूद हैं और पाकिस्तानी अस्करी और सिविलियन क़यादत से उनकी मुलाकातें हुई हैं। किन उमूर पे बातचीत हुई है इस पे हम बात करेंगे, क्या अहमियत है इस दौरे की मौजूदा सूरत हाल में। और इस पर बात करने के लिए हमें इस वक्त ज्वाइन किया है स्काइप के ज़रिए सेनेटर जनरल अब्दुल कयूम साहब ने पाकिस्तान से। आप वेल नोन दिफाई तजिया निगार और पी एम एल नून के सीनियर रहनुमा भी हैं। और यहाँ यूएस से हमें ज्वाइन किया है डॉक्टर ताहिर रुहेल साहब ने, यूएस बेस्ड एनालिस्ट हैं और डेमोक्रेटिक पार्टी के आप मेंबर भी हैं। दोनों मेहमानों को खुश आमदीद। और सेनेटर साहब, आपकी जानिब मैं आना चाहूँगी, सबसे पहले तो ये बताइएगा अमरीकी वफ्द की पाकिस्तान में किन किन से मुलाकातें हुई हैं और किन उमूर पर बातचीत हुई है।
थैंक यू वेरी मच। आपकी आवाज़ कट कट के आ रही है, तो मैं अभी यही समझ रहा हूँ कि आपने पूछा है कि डेलीगेशन आया, उसकी मुलाकात किधर हुई है। देखिए, ये एक इम्पॉर्टेंट डेलीगेशन है यूनाइटेड स्टेट्स ऑफ अमेरिका का, एक ऐसा कंट्री जिसके साथ हमारे डीप रूटेड हिस्टोरिक रिलेशंस हैं सिंस 1947। अक्टूबर 47 में अमेरिका ने पाकिस्तान को रिकग्नाइज किया था। और अभी ऑफ लेट चूँकि पाकिस्तान कि एक तो वॉर ऑन टेरर में इन्वॉल्वमेंट रही है, इसमें बहुत नुकसान हुआ है हमारा जानी माली, और पाकिस्तान में एक फ्रस्ट्रेशन है और पाकिस्तान में एक फीलिंग है कि पहले तो इंडिया सोवियत यूनियन की गोद में था और कम्युनिज्म के खिलाफ वेस्ट इकट्ठे थे, पाकिस्तान की ज़रूरत थी तो सीटों सेंटों में शामिल हुआ, और फिर जब सोवियत यूनियन का अटैक हुआ अफगानिस्तान पर फिर भी इसको यूज़ किया गया। अब फिर 9/11 के अंदर भी फ्रंट लाइन इतादी के तौर पे इसने कुछ ओवर $100 बिलियन का नुकसान किया, 60,000 लोग शहीद हुए। तो अब चूंकि अमेरिका का काम इधर से ख़त्म हो गया और उधर से सोवियत यूनियन भी टूट गया और इंडिया वहाँ से हट के मगरब की तरफ रुख कर रहा है, तो मेरे ख्याल में अभी यहाँ ये फीलिंग है कि अमेरिका इन द लॉन्ग रन प्रेफर कर रहा है इंडिया को, और ये एक बड़ी मेजर स्ट्रेटजिक चेंज है जिसकी वजह से खित्ते के अंदर साउथ एशिया में खसूसन ये जो आर्म रेस और शुरू होगी या कन्फ्लिक्ट की और ज़्यादा चांसेस होंगे, तो इसके नतायज अंदोनाक होंगे। बिकॉज इंडिया ने ऑफ लेट ना सिर्फ सुपरसानिक काउंटर मिज़ाइल किए हैं तजर्बे, बल्कि न्यूक्लियर सबमरीन से न्यूक्लियर टिप मिज़ाइल फायर करके उन्होंने न्यूक्लियराइज किया है इंडियन ओशन को भी। और साथ ही फिर उनकी एक्सपेंडिंग इंटरनेशनल पार्टनरशिप विद कंट्रीज सराउंडिंग पाकिस्तान एंड नाउ इंडिया अमेरिकन एटीट्यूड में चेंज, के एक वक्त में अमेरिका ने मोदी के लिए आउट ऑफ बाउंड किया हुआ था बिकॉज ही वाज इन्वॉल्व्ड इन द किलिंग ऑफ 1000 पीपल मुस्लिम्स इन गुजरात, तो अभी फौरी तौर पे वो सब कुछ ठीक हो गया है तो वो कांग्रेस को एड्रेस भी कर रहे हैं, तो इससे यहाँ ये ट्रूथफुली है। तो देयरफॉर, और फिर अभी ये जो मुल्ला मंसूर को, उनको पता था, वो ट्रैक कर रहे थे, ईरान में भी हिट हो सकता था, वो दुबई में गया वहां भी पकड़ा जा सकता था, लेकिन लगता ये है कि पाकिस्तान को बदनाम करने के लिए व्हिपिंग बॉय व्हिपिंग हॉर्स बनाने के लिए इस तरह की कार्रवाई हुई है, तो इसलिए एक बहुत बड़ा प्रेशर है हुकूमत के ऊपर यहाँ और आर्म फोर्सेस के ऊपर कि आप अपने आप को रीअलाइन करें, आपकी कोई रेड लाइंस होनी चाहिए जिनको क्रॉस नहीं। अभी चाइना ने भी रिसेंटली स्टेटमेंट दी है,
बिल्कुल कल उनका बयान आया,
सोवरेनिटी को आप इस तरह पामाल न करें, और ये यूनाइटेड नेशन के चार्टर के भी बिल्कुल खिलाफ है। तो इसलिए आई थिंक पाकिस्तान अभी उस मैच पे है जहां मेजर डिसीजंस कर रहे हों।
ठीक, ये बताइएगा और कौन से उमूर पे बात हुई है, क्योंकि हमारे पास ये इत्तला'आत हैं कि फौज के सरबराह जो हैं जनरल आहिल शरीफ, उनसे भी मुलाकात हुई है इस डेलीगेशन की, इसके अलावा सरताज अजीज से भी हुई है। क्या कोई खास मुतालिबात या किसी खास इश्यूज पर बातचीत हुई है?
देखिए, जीएचक्यू के अंदर एक तो उनसे अलग मुलाकात हुई है फरशोर और इधर सरताज अजीज साहब से। इससे पहले एक कलेक्टिव हुकूमत की मीटिंग हुई है आर्मी लीडरशिप की, और चूंकि प्राइम मिनिस्टर है नहीं तो जो की मिनिस्टर्स हैं फाइनेंस के, डिफेंस के, और इन सब की भी मीटिंग एक हुई है जिसके ऊपर ये फैसला किया गया कि क्या स्टांस होनी है। अभी हमारे जो इंटरेस्ट अमेरिका के साथ तो मैं मल्टीपल है ना, मैनीफोल्ड है। फॉर एग्जाम्पल ये कि जो स्ट्रेटेजिक डायलॉग के ऊपर बात हो रही है, बहुत से इंपॉर्टेंट एरियाज हैं जिसमें अमेरिका की हेल्प चाहिए है। इसके अलावा काउंटर टेररिज्म के ऊपर जो कुछ पाकिस्तान कर रहा है, फिर हमारे अफगान रिफ्यूजीज हमारे पास बैठे हैं जिनको निकालने की बात है, फिर ये जो अफगानिस्तान के अंदर टर्माइल है जिसका इम्पैक्ट पाकिस्तान के ऊपर है, और जो कुनर जैसे बॉर्डरिंग प्रोविंसेस हैं जिनको खुला छोड़ा हुआ है, बिल्कुल वो नो गो एरियाज हैं, वहाँ जो मर्जी है वो कर रहे हैं और वो लोग आके पाकिस्तान में अटैक करते हैं, लेकिन पाकिस्तान के अंदर टारगेट ये पिक करके तो उसको अटैक करके पूरी दुनिया को ये मैसेज जाता है कि पाकिस्तान एक रोग कंट्री है, वो टेररिज्म को पनपने दे रहा है, वो एपी सेंटर है, जो पहले प्रोपेगेंडा हमारे दुश्मन भी करते रहे। और हमें दुख यही होता है कि इसमें फिर अमरीका भी शामिल हो जाता है उस बदनामी को लेकर। हालांकि उनको एक्सप्लेन करना चाहिए कि ये बंदा यहाँ यहाँ फिरता रहा है और हमने इसको ऐसे ट्रैक किया, और पाकिस्तान से शेयर करते तो हम अरेस्ट कर लेते, और अरेस्ट करके भी इनके हवाले अगर ऐसे बंदे हो गए पाकिस्तान ने, तो उनका जो एम्बेसडर था मुल्ला ज़ईफ, जो कि एक बहुत बड़ी गलती की थी परवेज मुशर्रफ साहब ने, कि उसको भी पकड़ के सारे बैन अल-अक़वामी सफारती आदाब के मुनाफी उनको पकड़ के भी उनके हवाले किया, वो गुआंतानामा बे में टॉर्चर बर्दाश्त करते रहे और 3 साल के बाद बेगुनाह होके निकल आए। तो मेरे ख्याल में अमेरिका को सोल सर्चिंग करनी है। देखिए, अमेरिकन नेशन इज अ ग्रेट नेशन, मैं हमेशा कहा है हाई मॉरल वैल्यूज और सब कुछ, लेकिन हुकूमतें, बुश की हुकूमत आई तो बुश हैज बीन रेटेड एज वन ऑफ द फ्यू वीकेस्ट प्रेसिडेंट्स। अभी ओबामा प्रेसिडेंट हैं तो ना इनकी कांग्रेस में पजीराई रही है ना सेनेट में रही है, तो ये भी इंडिकेट करता है कि इनकी इन पॉलिसियों की वजह से विद इन अमेरिका भी है वो क्रिटिसिज्म है। तो मेरे ख्याल में जो छोटी कौम है उनको जीने का हक होना चाहिए, और ये एक बड़ी जरूरी बात
बिल्कुल
है।
आपके बिल्कुल सेनेटर साहब, जो जिन तहफ़ुज़ात का आपने इजहार किया है मुख्तलिफ इशूज के हवाले से, वो डॉक्टर ताहिर रुहेल साहब आपने सुने होंगे, आप क्या कहना चाहेंगे?
देखें, ये सूरत-ए-हाल जो है वो बहुत कॉम्प्लेक्स सिचुएशन है, और अमेरिका और पाकिस्तान की सिक्योरिटी एस्टेब्लिशमेंट जो है वो उनका आपस में जो ताल्लुक है वो अपने अपने मफादात की बुनियाद के ऊपर है, और उसमें कोई 100% जो है वो मुताबिकत नहीं है दोनों की। उस वजह से पाकिस्तान की इंटेलिजेंस किसी हद तक अपना काम कुछ करती है और कुछ छुपा के रखती है अमेरिका से, और वही उनको करना चाहिए। और इसी तरह अमेरिकन जो उनके दूसरी तरफ हैं, उनके जो इंटेलिजेंस इदारे वगैरह हैं, वो भी किसी हद तक इंफॉर्मेशन पाकिस्तान को देते हैं, किसी हद तक नहीं देते, किसी हद तक ताउन करते हैं, किसी हद तक ताउन नहीं करते। जहाँ तक ड्रोन अटैक्स का ताल्लुक है, इसमें पाकिस्तान की एस्टेब्लिशमेंट, मिलिट्री एस्टेब्लिशमेंट और अमेरिका जो है वो आपस में तावन भी करते रहे हैं, एक दूसरे की मदद भी करते रहे हैं, एक दूसरे को इंफॉर्मेशन देते रहे हैं, एक दूसरे को ह्यूमन इंटेलिजेंस देते रहे हैं, और एक दूसरे का काम भी करते रहे हैं। पाकिस्तान ने अगर दरख्वास्त की है कि फला आदमी को जो है वो पाकिस्तान में दहशतगर्दी कर रहे तो उसको उठाना है, तो अमेरिका ने वो किया। एक दफा अमेरिका ने ऐसा किया कि वो पाकिस्तान को बताए बगैर उन्होंने हमला किया किसी के ऊपर, और उसमें उनको ये हमेशा ये शक रहता है कि या रहा है कि जो दहशतगर्द ऐसा है जिसको پاکستان جو ہے وہ پروٹیکشن دینا چاہتا ہے, تو اگر امریکہ پاکستان کو کہے کہ ہم اس کو مارنے لگے ہیں یا اس کے خلاف کاروائی کرنے لگے ہیں, تو وہ وہاں سے ہسٹوریکلی یہ ہوا ہے کہ وہ وہاں سے غائب ہو گئے ہیں. تو اس سے پہلے آپ یہ بھی دیکھیے کہ سلالہ تک کے واقعے ہونے تک ڈرون جو ہیں وہ پاکستان ہی سے اڑتے تھے. پاکستان کی جو فورسز ہیں وہ ڈرونز کی مدد کرتی تھی, ان کو وہاں رہنے دیا جا رہا تھا, وہ جاتے تھے, اس میں ان کو انٹیلیجنس بتائی جاتی تھی کہ آپ جو ہے آپ کو یہ ٹارگیٹ ہے, تو ہم یہ فلاں آدمی جو ہے وہ فلاں جگہ پہ ہے, تو اس طرح ان کی بہت کلوز کولیبریشن تھی. جب یہ ڈرون کا استعمال پاکستان نے اپنے ہاتھ پاکستان نے کرنا شروع کیا, تو شروع میں اس کی پاکستان انٹیلیجنس ایجنسیاں تھیں وہ یہ نہیں چاہتی تھی کہ عام لوگوں کو اور میڈیا کو یہ پتہ چلے کہ پاکستان کی ایجنسیاں جو ہیں وہ ڈرون کو استعمال کر رہی ہیں. تو ایک وہ جرنلسٹ تھے, اب میں ان کا نام بھول رہا ہوں, انہوں نے یہ سب سے پہلے یہ جو یہ منظر عام پہ یہ بات لائے تھے کہ وہ ڈرون کو مدد کرنے میں پاکستان کی ایجنسیاں جو ہیں وہ حصہ لے رہی ہیں. تو اس وقت پاکستان ایجنسیوں کی شاید خواہش یہ تھی کہ طالبان جو ہیں وہ پاکستان کے اوپر حملہ کریں گے اور ناراض ہوں گے اور اس سے مشکل ہمیں ہوگی, تو یہ چھپانا چاہتے تھے, لیکن وہ بات چکی نہیں تھی. تو وہ جرنلسٹ جو تھے ان کو قتل کیا, حیات اللہ میرے خیال ان کا نام تھا. بعد میں ان کی وائف جو تھی وہ وہاں سے قبائلی علاقے سے وہ فیملی موو کر کے اسلام آباد آ گئی, تو ان کو بھی جو ہے وہ نقصان ہوا. تو یہ میڈیا میں یہ باتیں آئیں. اب دوسری صورتحال یہ ہے کہ اس لیے یہ مشکل صورتحال ہے کہ افغانستان میں وہ سینیٹر صاحب صحیح کہہ رہے ہیں کہ دوسری سائڈ پہ بھی نو گو ایریاز ہیں اور افغان
یہی پہ, اور یہی بات جو ہے ہمارے پاس یہ اطلاعات ہیں کہ جنرل راحیل شریف صاحب نے یہی ایشو جو ہے امریکہ جو وفد ہے ان کے سامنے اٹھایا ہے کہ بارڈر مینجمنٹ جو ہے اس میں پاکستان کی مدد کی جائے, اور یہ ایک اہم ایشو ہے. تو امریکہ پاک افغان بارڈر مینجمنٹ میں کیا مدد کر سکتا ہے؟
امریکہ جو ان کی بارڈر مینجمنٹ کے اوپر ان کے اپنے ڈرونز ہیں, ان کے ایریا سرویلنس پروگرام ہے, وہ افغانستان کی سیکورٹی ایجنسیز کو انفارمیشن دیتے ہیں, جو کوئی وارداتیں اس طرف افغانستان میں ہوتی ہیں تو اس میں, کیونکہ افغانستان کی اپنی ایئر فورس ابھی آپریشنل نہیں ہے, تو ان کو ایریا سرویلنس کر کے گراؤنڈ فورسز کو وہ انفارمیشن پرووائڈ کرتے ہیں. تو کئی دفعہ رپورٹس ایسی آتی ہیں کہ افغان گراؤنڈ فورسز جو ہیں وہ معاملے کو ضرورت سے زیادہ اہمیت دیتے ہیں, اور کئی دفعہ وہ سمجھتے ہیں کہ وہاں سے لوگ افغانستان سے پاکستان میں انٹر ہو گئے اور وائس ورسا پاکستان سے افغانستان میں انٹر ہوئے, اور جب امریکن نیوز ایریا کو اس کو اسکین کر کے دیکھتے ہیں تو ان کو ایسے شواہد نہیں ملتے. تو اس لحاظ سے امریکہ کی ایریل سرویلنس جو ہوا سے جو تصویریں وغیرہ لیتے ہیں, فضا سے تصویریں لیتے ہیں, وہ شیئر کرتے ہیں. اب میں یہ بھی کہنا یا ضروری سمجھتا ہوں کہ افغانستان کے اندر بھی جو ان کی سیکیورٹی اسٹیبلشمنٹ ہے وہ مونولیتھک نہیں ہے, ان کی ایک جیسی سوچ نہیں ہے. افغانستان کی جو سیاسی وہ ہے مرکب ہے, اس میں لیڈرشپ جو ہے وہ صدر جو ہیں ان کی بہت خواہش ہے کہ پاکستان کے ساتھ اس طرح کے تعلقات رکھے جائیں, جس میں جو سیکیورٹی اگریمنٹ وغیرہ انڈیا کے ساتھ ان کا ہوا تھا اس کو مینیمائز کیا جائے اور اس کے افیکٹس کو نگیٹ کیا جائے. لیکن اس کے ان کے اپنے کیمپ میں ہی ایسے لوگ ہیں جو ان کے اس رویے کے خلاف جو ہیں وہ تقریریں وغیرہ پارلیمنٹ میں کرتے رہتے ہیں, لوگوں کو کہتے ہیں کہ یہ صدر صاحب کی پالیسی جو پاکستان کے خلاف وہ کامیاب نہیں ہوئی, تو ان کے بھی کسی حد تک ہاتھ بنے ہوتے ہیں, اور اس وجہ سے وہ اپنا جو اثر و رسوخ ہے یا افغان فورسز کو اس علاقے میں نہیں جانے دے سکتے, یا ان کا ادھر کنٹرول ہی شاید نہیں ہے, یا شاید یہ بھی ہو سکتا ہے کہ افغان سیکیورٹی ایجنسیز کے اندر ایسے لوگ ہوں جن لوگوں نے یہ جو پاکستان میں کاروائی کرنے والے طالبان ہیں ان سے صرف نظر کرتے ہوں یا ان کو اس طرح سے پرسو نہ کرتے ہوں یا اس کے اوپر جو
اور یہی مطالبہ جو ہے یہ بھی پاکستان کی طرف سے کیا گیا ہے امریکی وفد سے کہ وہ ملا فضل اللہ جو کہا جاتا ہے کہ وہ افغانستان میں موجود ہے ان کے خلاف کاروائی جو ہے وہ کی جائے. یہ بتائیے کہ ابھی تک امریکہ کی طرف سے جو ڈرون حملے ہوئے ہیں اس میں ملا فضل اللہ کو کیوں نہ ابھی تک ٹارگٹ کیا جا سکا؟
میرے خیال میں ان کی ہیومن انٹیلیجنس جو ہے وہ اس کی ناکامی ہے. یہ میں نہیں سمجھتا کہ امریکن قیادت جو ہے جو جنرل نکولس ہیں جان نکولس وہ اگر ان کو ملا ان کا پتہ چلے کہ وہ کہاں ہیں اور اس کو ٹارگٹ نہ کر سکیں. یہ الگ بات ہے کہ افغانستان اور امریکن جو ملٹری پریزنس ہے اس کے اندر کس حد تک انفارمیشن شیئرنگ ہے اور اس میں بھی 100% کتنا اعتماد ہے ان کو اور اس کے اس میں امریکن جو سیکیورٹی اپریٹس ہے اس کی پہنچ یا پکڑ یا اس کی آنکھ کے سامنے مدعا ہے کہ نہیں. لیکن ان جو ایک عمومی سوچ یا ایک جو باہر سے بیٹھنے والا ایک تجزیہ کار وہ یہی دیکھ سکتا ہے اگر اس طرح کی بات ہو کہ ان کے سامنے آئے. جیسے آپ کو یاد ہوگا کہ وہ لطیف ایک وہ تھے
لطیف محسود
تو اس کو افغانی سیکیورٹی سے لوگ جو تھے وہ لے کے جا رہے تھے اور اس کو انٹروین کیا امریکن امریز وغیرہ نے اور ان کو اپنے قبضے میں لیا اور پاکستان کے حوالے کیا.
ٹھیک.
تو میرے خیال میں یہ ٹٹ فار ٹیٹ کی سچویشن نہیں. یہ نہیں ہے کہ آپ یہ کر رہے ہیں تو ہم یہ کر رہے ہیں اور ہم ملا کو چھپا کے رکھیں گے وہ پاکستان سے حملے کرے. یہ شاید افغانستان کی کسی چھوٹے لیول کے کسی انٹیلیجنس کسی گروپ کا یا وہ جو اس کو ڈیل کر رہے ہیں ان کا پوائنٹ آف ویو ہو سکتا ہے. میں نہیں سمجھتا کہ یہ امریکن کی عادت یا امریکہ کی جو سیکیورٹی.
بالکل اگر ہم دیکھیں تو یہی ڈرون تھے امریکی ڈرون تھے جس میں جو وہ طالبان جو پاکستانی شہریوں کو نشانہ بناتے رہے ہیں ان کو انہوں نے انہی ڈرون نے ٹارگٹ کیا جس میں حکیم اللہ محسود بیت اللہ محسود اور باقی جو سوسائڈ بامبرز کے ماسٹر مائنڈ تھے پاکستان کے اندر وہ بھی ڈرون حملے میں ہی مارے گئے ہیں. تو پھر یہ بات کی جاتی ہے کہ ملا فضل اللہ جو ہے اس کو ٹارگٹ نہ کرنا اس کی کوئی امریکہ کی طرف سے اس کی کوئی وجہ جو ہے خاص وہ نظر نہیں آتی. آپ ہمارے ساتھ رہیے ڈاکٹر طاہر روہیل صاحب مزید کچھ دیر کے لیے. اور آپ سے آخری سوال سینیٹر صاحب میں یہ کرنا چاہوں گی کہ اب جب کہ یہ ڈیلیگیشن موجود ہے اور ہمیں یہ بھی پتہ ہے کہ ملا منصور کی ہلاکت کے بعد دونوں ممالک کے پاکستان امریکہ کے مابین تعلقات جو ہیں اس میں کچھ کشیدگی اس وقت نظر آ رہی ہے, کیا تعلقات میں بہتری آنے کی امید آپ دیکھتے ہیں اس ڈیلیگیشن کی وزٹ کے بعد؟
دیکھیں اگر یہ کوشچن میرا آپ کا میرے سے ہے
جی
تو میں یہ کہنا چاہوں گا کہ ضرور بہتری آنی چاہیے. مقصد یہ ہے کہ پاکستان کو متحمل نہیں ہو سکتا کہ سپر پاور کو وہ ناراض کرے. یہ پاکستان کے مفاد میں اور امریکہ کے مفاد میں بھی ہے کہ یہ سلسلہ چلے. لیکن یہ تعلقات جو ہوتے ہیں بائی لیٹرل اس کے اوپر آپ چھوٹا ملک ہو یا بڑا ملک ہو اس کے وقار کے اوپر تو آپ دھبا نہیں لگا سکتے. اس کی ٹیریٹوریل انٹیگریٹی کی آپ رسپیکٹ نہیں کریں گے, اس کی سوورینٹی کو آپ پاؤں کے نیچے رونگ دیں گے. تو اور اگر تو یہاں ڈکٹیٹر ہو نا تو وہ شاید اپنے اقتدار کی طوالت کے لیے کچھ سودے بھی کر لیں. یہاں تو ڈیموکریٹک گورنمنٹ ہے, انہوں نے کل الیکشن میں جانا ہے. آج ہی لوگ انڈر پریشر کیے ہوئے ہیں ہماری حکومت کو کہ آپ کا کیا سٹینڈ ہے کہ اوپر سے آ کے آپ کو بتائے بغیر ابھی پیچھے پرائم منسٹر مل کے آئے ہیں پریزیڈنٹ اوباما کو, ہمارا ان کے ساتھ اتنا انٹریکشن ہے, اسٹریٹجک ڈائلاگ چل رہے ہیں, پاکستان تعاون کے لیے تیار ہے, پاکستان کو انہوں نے کوآپٹ کیا ہوا ہے کہ آپ یہ جو افغان طالبان میں ہمیں فیسیلیٹیٹ کریں, یہاں میٹنگ ہوئی ہے, اینڈ دین سڈنلی یو گو اینڈ یو کل اے پرسن ان دیٹ ایریا, تو اس سے تو بڑا سخت سیریس سیٹ بیک ہے. تو اس لیے میرے خیال میں ابھی گورنمنٹ بھی جو ہے پبلک کے بہت پریشر کے اندر ہے. اور میں یہ ڈرونس کی بات ہو رہی تھی, یہ سچی بات ہے کہ شروع میں جنرل پرویز مشرف صاحب نے کوئی انڈرسٹینڈنگ وربل دی تھی کہ ہم شیئر کرتے ہیں اونلی فار سرویلنس اینڈ انٹیلیجنس, انہوں نے کئی دفعہ کہا, لیکن اس کا پھر اس کا جو نتیجہ ہے وہ پاکستان نے دیکھ لیا ہے. وہ تو ایک ڈکٹیٹر تھے جنہوں نے اپنے انہوں نے تو بیلٹ بیگز کے تھرو نہیں آنا تھا, उनको तो गारंटीज चाहिए तो वो देते, और उसका रिजल्ट फिर क्या हुआ कि जो लोग पाकिस्तान के अंदर थे, आप देखिए नेक मोहम्मद को मारा जब वो पाकिस्तान के साथ बात कर रहे और विदाउट इंफॉर्मेशन, और वहां बिल्कुल मासूम लोग जो साथ वडेरे बैठे हुए थे वो कहते हैं, आप देखिए वली मोहम्मद को मारा बाजौड़ में, वहां 65 बच्चे जो जेरे तालीम थे वो भी सारे मर गए और हलाक हो गए जैसे कीड़े मकोड़े चले जाते हैं।
तो जिस तरह डॉक्टर ताहिर रुहेल साहब ने कहा है कि आप लोगों की जो इंटेलिजेंस एजेंसीज है वो बाकायदा तौर पर इंटेलिजेंस शेयरिंग जो है वो करती रही हैं, और इसमें वो लोग भी मारे गए हैं जिनको के पाकिस्तान बेट तालिबान समझते हैं और जो के पाकिस्तानी शहरियों को निशाना बनाते हैं। सेनेटर साहब टाइम बिल्कुल ख़त्म हो चुका है इस वक्त इस सेगमेंट का, हमें कहा जा रहा है नेक्स्ट सेगमेंट पर हमें जाना है, आइंदा आपसे बात होगी। थैंक यू सो मच, और डॉक्टर ताहिर रुहेल साहब आपके भी हम शुक्रगुजार हैं, हमें टाइम देने का बेहद शुक्रिया। सरवर अहमद जई साहब इस वक्त हमारे साथ हैं, अफगान उमूर के आप माहिर हैं। अस्सलाम वालेकुम सरवर अहमद जई साहब। सरवर अहमद जई साहब
जी बिल्कुल मैं लाइन
जी। सरवर अहमद जई साहब, अमरीकी कार्रवाइयों के दायरे कार में इजाफे का जो ऐलान किया गया है सदर ओबामा की जानिब से, ये बताइएगा इसकी ज़रूरत क्यों पेश आई और इसका जो तब्दीली आएगी या जो दायरे कार बढ़ाया जाएगा इसकी नोयत नेचर जो है वो इसकी क्या होगी?
मेरे ख्याल में इसके दो वजूहत है, एक तो ये कि अमेरिकन ट्रूप्स हो या फॉरेन ट्रूप्स अफगानिस्तान से जो निकल गई और गनी का गवर्नमेंट आ गया, जो डिवाइडेड गवर्नमेंट था, उनका अभी तक कोई रेगुलर डिफेंस मिनिस्टर नहीं है, उनके इंटेलिजेंस चीफ अभी तक नहीं है, सारे टेम्प्रोरी, उनके इंटीरियर मिनिस्टर दो तकरीबन अभी तक चेंज हो गई, कोई डिफेंस पॉलिसी नहीं है, तालिबान के मोरल बहुत हाई हो गई है, तालिबान के अटैक्स बहुत ज्यादा हो गई है। तो अफगानिस्तान के गवर्नमेंट ने कई बार अमेरिकन गवर्नमेंट से ओबामा से रिक्वेस्ट किया था कि वो ट्रूप्स के लेवल को कम मत करे, हमारे साथ हेल्प करे कि एरियल बम्बारमेंट जो हवाई बॉम्बिंग होते हैं और नाइट रेड्स अफगानिस्तान गवर्नमेंट के मशवरे पे उसको ज्यादा करे। दूसरा ये था कि जो अमेरिकन पॉलिसी पाकिस्तान की तरफ एक जरा चेंज हो गया, जो मुल्ला मंसूर को हलाक कर दिया, तो वो पाकिस्तान भी दूसरा प्रेशर लाता है कि हम पाकिस्तान ने भी अपने ड्रोन हमलों को वसा दे सकते हैं, जो भी हो जिधर भी हो। तो मेरे ख्याल में ये जो रिसेंटली जो डेवलपमेंट हो गई मुल्ला मंसूर के कत्ल के बाद और अफगानिस्तान के गवर्नमेंट के रिक्वेस्ट पे जो पाकिस्तान सिंसियर नहीं कि तालिबानों को निगोसिएशन टेबल पे लाए, अगर निगोसिएशन टेबल पे तालिबान ना आई तो मेरे ख्याल में ये जंग जारी रहेगा, उसका कोई फायदा नहीं कि हमारे ट्रूप्स को आप ट्रेन करें और जब तक तालिबान निगोशिएशन टेबल पे ना जाए।
ओके सरवर मजीद साहब, आपके हम कमेंट्स लेना चाहेंगे। हमारे साथी मोहम्मद आतिफ ने अमेरिका में होमलैंड सिक्योरिटी के जो सेक्रेटरी है जे जॉनसन, उनको इंटरव्यू किया है। इस एक मुख्तसर साउंड बाइट हम आपको सुनाना चाहेंगे, उसके बाद उस पर आपके कमेंट्स लेंगे। जी ओके वो इंटरव्यू जो है आइंदा किसी प्रोग्राम में हम उसको चलाने की कोशिश करेंगे और उस पर तबसरा भी करेंगे। हमें कहा जा रहा है कुछ टेक्निकल प्रॉब्लम की वजह से वो प्ले नहीं हो रहा इस वक्त। सरवर अहमद जई साहब, ये बताइएगा ये जो अमेरिका की तरफ से मिलिट्री रोल में तब्दीली आ रही है, ये बताइएगा कि इसका अफगानिस्तान के जो ज़मीनी सूरत हाल है इस वक्त उस पर कुछ मुस्बत असरात पड़ेंगे?
जी बिल्कुल, मेरे ख्याल में जो अमेरिकन एयरप्लेन्स जो बम्बारी करे, अगरचे वो तो जमीन पे ट्रूप्स नहीं लाएंगे और न चाहते हैं कि वो ट्रूप्स को भेजे, लेकिन स्पेशल फोर्सेस है, उनके कुछ पार्केट्स होंगे जो चापर के जरिए से या जो स्पेशल फोर्सेस के ऑपरेशन के जरिए से काम करे, लेकिन अमेरिकन बम्बारमेंट जो है एरियल बम्बारमेंट काफी मुफीद साबित हो सकता है अफगानिस्तान के गवर्नमेंट के लिए। अभी अफगानिस्तान का एयरफोर्स जो है बिल्कुल जीरो है, वो काफी तकरीबन कोई 15-16 उनके पास एयरप्लेन है, वो इस तरह एयरप्लेन नहीं है कि तालिबानों को कंट्रोल करे या उनकी जो पायलट्स है, उनके जो अफगानिस्तान का जो एयरफोर्स का जो पर्सनल है वो तकरीबन जीरो में शुमार होता है, लेकिन अमेरिकन जो उनके साथ सोफिस्टिकेटेड वेपन्स है, सोफिस्टिकेटेड एयरप्लेन है, इंटेलिजेंस, स्पेशल फोर्सेज ऑपरेशन, तो मेरे ख्याल में तालिबान की जो अटैक्स है आज का जो जा रहा है, जिस तरह हेलमंद में, अफगानिस्तान के जो नॉर्थ में और जो ईस्टर्न प्रोविंसेज में, निगरार में, تو امریکن ایئر بمبارمنٹ کافی مفید ثابت ہو سکتا ہے افغانستان کے بولنے کے لیے.
بہت شکریہ سرور مزئی صاحب آپ کا. اور سامین اس وقت ہم آپ کو لے کے جائیں گے امریکہ کی ریاست کینٹکی میں باکسر محمد علی کے آبائی شہر لوئی ویل, جہاں ہزاروں افراد اس وقت کہا جا رہا ہے کہ موجود ہیں محمد علی کو آخری الوداع کہنے کے لیے. وہاں پہ ہماری پشتو وائس آف امریکہ کی پشتو سروس ڈیوا ریڈیو کے عمران خان ہمارے ساتھ ہیں اس وقت لائن پہ. السلام علیکم عمران خان.
وعلیکم السلام.
جی عمران, ہمیں یہ بتائیے گا کہ اس وقت لوئی ویل میں آپ موجود ہیں, ماحول کے بارے میں ہمیں بتائیے گا, لوگوں کا کتنا ہجوم ہے اور کیا آپ دیکھ رہے ہیں اس وقت وہاں پہ؟
وہ یہاں تقریباً ہزاروں کی تعداد سے افراد یہاں موجود ہیں, ساری پوری دنیا سے لوگ آئے ہوئے ہیں, بہت سارے سارے سڑکیں بند کی ہوئی ہیں تاکہ پروسیس آسانی سے کی, اس میں کوئی ڈسٹربنس نہ آ سکے. اور بہت سارے لوگ, چاہے وہ سیاہ فام ہو یا گورے ہو, وائٹ امریکنز ہو, وہ سب یہاں پہ شرکت کرنے آئے ہیں, تاکہ ریلیجس لیڈرز بہت سارے لوگ یہاں پہ بہت سی تعداد میں آئے ہیں تاکہ اپنا لاسٹ ٹریبیوٹ پے کر سکیں محمد علی کو. اور محمد علی اپنی اس وقت اپنی حقیقی آرام گاہ تک کا یہ سفر صبح 9:30 شروع کر کے شہر کے گرد 21 میل کے فاصلے تک کا تقریباً یہ 2:00 یہ ختم ہوگا, اور اس کے بعد ان کو کے ایف سی کنٹکی یمز سینٹر میں لایا جائے گا تاکہ لوگ ان کو آخر تحصیل پیش کر سکیں.
اوکے, اس وقت اسکائپ کے ذریعے عمران خان, سامین آپ کو بتاتے چلیں, ہمارے ساتھ لائیو ہیں اور بیک گراؤنڈ میں لوگوں کا ہجوم جو ہیں وہ آپ اس وقت دیکھ سکتے ہیں. عمران خان, یہ بتائیے گا کون کون سی اہم شخصیات جو ہیں وہ اس تقریب میں شرکت کے لیے وہاں موجود ہے؟
اس تقریب میں یہاں بہت سارے مشہور شخصیات موجود ہیں, جیسے کہ بل کلنٹن صاحب کا پریزیڈنٹ آف دا یونائٹڈ اسٹیٹس یہاں موجود ہیں, بلی کرسٹل دا کمیڈین وہ یہاں موجود ہیں, اور مائک ٹائسن جو کہ خود ایک باکسر ہیں, وہ ورلڈ چیمپئن باکسر ہیں, وہ خود یہاں موجود ہیں. بہت سارے لوگ لائک ول سمتھ اور اس طرح کے بہت سارے, حامد کرزئی صاحب کا افغانستانی پریزیڈنٹ یہاں موجود ہیں, اور بہت ساری مشہور ہستیاں یہاں اس میں شرکت کرنے کے لیے یہاں موجود ہیں, آئی ہیں.
اوکے, یہ بتائیے گا کہ کیونکہ یہ بات بھی کی جا رہی تھی کہ محمد علی جو ہے انہوں نے اپنے موت سے قبل اپنے جنازے کی جو تفصیلات تھی وہ خود ترتیب دی تھی, تو ہمیں تھوڑا سا بتائیے گا کہ جو عام مسلمان رہنماؤں کے جنازے ہو چکے ہیں, آپ دیکھ چکے ہیں, وہ کس طرح محمد علی کے جنازے سے مختلف ہے؟
پہلی بات تو یہ کہ محمد علی کے جنازے کو ان تمام جگہوں پہ لے جایا گیا ہے جو کہ جنازے کے بعد, پہلے تو جنازے میں بہت ہزاروں کی تعداد میں لوگوں نے شرکت کی, اور اس کے بعد اس جنازے کو دفنانے کے بجائے مطلب ان کو یہاں پہ رکھا. ہلو,
جی جی آپ کی آواز آ رہی ہے عمران, آپ بات کیجئے.
تو ان کی یہاں پہ بہت سارے, اٹس ڈفرنٹ ان اے وے کہ یہاں بہت سارے لوگ آئے ہوئے ہیں اینڈ موجود ہیں یہاں پہ.
صحیح, ٹھیک. یہ بتائیے گا کہ وہاں پہ اتنی بڑی تعداد میں جس طرح آپ بتا رہے ہیں لوگ موجود ہیں, ہمیں بیک گراؤنڈ میں بھی وہ نظر آ رہا ہے, یہ بتائیے گا کہ لوگ محمد علی سے محبت کا اظہار جو ہیں وہ کس طرح کر رہے ہیں؟
یہ تو ایک عجیب سا ماحول ہے یہاں پہ, لوگ بہت اپنی تقریباً پوری امریکہ سے, ہر سٹی سے یہاں پہ اپنے ٹریبیوٹ پیش کرنے کے لیے محمد علی کے لیے آئے ہیں. کوئی باکسنگ گلوز لایا یا ان کے لیے, کوئی ان کے ٹی شرٹس پہن کے وہ واک کر رہا ہے یہاں پہ جسٹ پے دی لاسٹ اینڈ فلاورز اینڈ بہت سارے تحفے تحائف ان کے میموریل پہ رکھے جا رہے ہیں تاکہ اپنا ان کو لاسٹ خراج تحسین پیش کر سکیں اور اپنا بل پے کر سکیں. تو
اوکے, اور یہ تقریبات کب تک مکمل ہوں گی؟
یہ ابھی تقریباً 2:00 اس کو پروسیشن ختم ہوگا, تقریباً 2:00, اور 2:00 ان کو کے ایف سی یم سینٹر میں لایا جائے گا جہاں پہ انہیں رکھ تابوت کو رکھا, اور وہاں عام لوگوں کو اجازت ہو کہ وہاں کے اپنا پیش کریں, انہیں دیکھیں اور گڈ بائی کہہ سکتے ہیں. تو 2:00 اس کے بعد پھر یہاں وہ سیمیٹری لے جایا جائے گا, پرسنل فیملی فرینڈ فیملی ممبرس موجود رہیں گے, نہ وہاں پریس ہے نہ وہاں عام عوام کو اجازت ہے.
اچھا ٹھیک، بہت شکریہ عمران خان، آپ نے ہمیں ٹائم دیا. سامعین، یہ تھے وائس آف امریکہ پشتو سروس ڈیوا کے رپورٹر جو اس وقت لوئی ویل میں موجود ہیں، جہاں پہ کہ ہزاروں کی تعداد میں جس طرح وہ بتا رہے تھے لوگ جمع ہیں، اور محمد علی جو باکسر ہیں ان کو آخری الوداع کہنے کے لیے. بیک گراؤنڈ میں اس میوزک کا مطلب ہے کہ آج کے پروگرام کا ٹائم بالکل ختم ہو چکا ہے. اگلے پروگرام تک شہناز نفیس کو اجازت دیجیے، اپنا بہت خیال رکھیے گا، اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.